नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल असार महिनाको 27 गते बिहिबार, आषाढ शुक्ल पञ्चमी। तदनुसार जुलाई 11 तारीक सन् 2024, नेपाल सम्बत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। राजनैतिक स्थिरताका लागि नयाँ समीकरण शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकता अनुसार परिमार्जन गर्दै जानुपर्ने बताउनु भएको छ। एमालेको सचिवालय बैठकलाई हिजो सम्बोधन गर्नुहुँदै वहाँले नेपाली कांग्रेससँग पनि यस विषयमा छलफल भएको जानकारी दिनुभयो। संविधानका कुनै खास धारा विषय परिमार्जन वा परिवर्तन गर्ने र संविधान संशोधनका लागि कसैको नेतृत्वमा आयोग बनाउने भन्ने खालको सहमति नभएको सचिवालय बैठकलाई अध्यक्ष ओलीले जानकारी दिनुभयो। एमाले र कांग्रेस बीचको समीकरण देशमा राजनैतिक स्थिरता र विकासका लागि भएको बताउँदै वहाँले दुई पार्टी मिलेर संविधान र व्यवस्था नै समाप्त पार्न लागे भन्ने खालको प्रचार गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभयो। अध्यक्ष ओलीले भन्नुभयो, प्रदेशहरूमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, कहिले यसकातिर जान्छ कहिले उसकातिर, चार सीट छ उसलाई मुख्यमन्त्री चाहिने जस्तो अवस्थाको अन्त्यका लागि नयाँ गठबन्धन बनेको बताउनुभयो। विकास निर्माणलाई केन्द्र भागमा नराख्ने, जनताका कामलाई केन्द्रमा नराख्ने र अस्थिरतामा रमाउने प्रवृत्तिका विरूद्ध कांग्रेस एमाले एक ठाउँमा आउनु परेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, कांग्रेस र एमाले बीच मन्त्रालय बाँडफाँड भइसकेको छैन। यस विषयमा कांग्रेस र एमाले पार्टीहरूको हैसियतका आधारमा व्यवहार गर्छन्। अध्यक्ष ओलीले उत्पादन बढ़ाउन उद्यमशीलता, कृषिमा आधारित उद्योग व्यावसायिकता, आधुनिकीकरण तथा यान्त्रीकरण र प्रविधिमा जोड़ दिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, उत्पादन वृद्धिका लागि पूर्वाधार वृद्धिमा ध्यान दिनु आजको आवश्यकता हो। उत्पादन बढ़ाउन सकिएन भने आयात वृद्धि हुन्छ, यसले नेपाललाई परनिर्भरतातर्फ उन्मुख बनाउँछ। यी सबै कुरा राष्ट्रिय उत्पादनमा निर्भर हुन्छ। देउबार ओलीबीच छलफल उपशीर्षकमा गोर्खापत्र लेख्छ, पूर्व प्रधानमन्त्री द्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार गठन सहित समसामयिक राजनैतिक सन्दर्भमा छलफल भएको छ। देउबा निवास बुढानीलकण्ठमा हिजो उहाँहरूबीच नयाँ सत्ता सहकार्यको रणनीतिका सन्दर्भमा करिब दुई घण्टा छलफल भएको हो। बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल, महासचिव शंकर पोखरेल पनि सहभागी हुनुहुन्थ्यो। उहाँहरूबीच गठबन्धनमा सहभागी दलको सूची तथा मन्त्री परिषदमा सहभागी गराउने दलका सन्दर्भमा छलफल भएको जनाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार 28 गते भोलि प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरिरहँदा कांग्रेस एमालेका शीर्ष नेता नयाँ सरकार गठनको तयारीबारे छलफलमा जुट्नु भएको हो। यसअघि असार 17 गते कांग्रेस एमाले बीच राष्ट्रिय सहमतिको सरकार गठनका लागि समझदारी भएको थियो। कांग्रेस र एमाले बीच संविधानको धारा 76(2) बमोजिम एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेको छ। कांग्रेस एमाले गठबन्धनमा सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले नजाने निर्णय गरिसकेका छन्। जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, कांग्रेस एमाले गठबन्धनको पक्षमा उभिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र सदाबहार प्रतिपक्ष नेपाल मजदूर किसान पार्टीले गठबन्धनमा सहभागी हुने नहुने निर्णय गरिसकेका छैनन्। देउबा र ओलीबीच छलफल उपशीर्षक दिँदै राजनैतिक स्थिरताका लागि नयाँ समीकरण शीर्षकमा गोर्खापत्रले मुख्य समाचार प्रकाशित गरेको छ। यता नयाँ पत्रिकाले पेचिलो बन्दै नयाँ सरकार गठन प्रक्रिया शीर्षक दिँदै मुख्य समाचार प्रकाशित गरेको छ। संसदका दुई ठूला दल कांग्रेस र एमाले बीच राष्ट्रिय सहमतिको सरकार बनाउने गरी नयाँ समीकरणको सहमति भएको 10 दिन भएको छ। मुख्यतः राजनैतिक स्थायित्व र देशमा आर्थिक सुधारका लागि भनिएको सहमतिको पूर्ण पाठ सार्वजनिक गर्न भने सकिएको छैन। कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गर्नुभएको भनिएको सात बुधे सहमति तत्काल सार्वजनिक नहुने दुवै पार्टीका नेताले बताउनु भएको छ। सहमतिलाई लिएर दुवै दलभित्र औपचारिक रूपमा फरक मत पनि छैन। दुवै दलले बैठक राखेर सहमतिको स्वागत र समर्थन सहित अनुमोदन मात्र गरेका छैनन्। राष्ट्रिय सहमतिको सरकारमा सामेल हुनका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान समेत गर्नुभएको छ। तैपनि मूल सहमति सार्वजनिक नगर्दा संशयपूर्ण प्रश्न उठ्न थालेका छन्। दुवै दलको आन्तरिक बैठकमा सहमतिको अन्तर्वस्तु र निष्कर्षबारे ब्रिफिङ गरिए पनि हुबहु पढ़ेर नसुनाइएको नेताहरूको भनाइ छ। संसदको बाँकी कार्यकाल देउबा र ओलीले आधा आधा सरकारको नेतृत्व लिने र राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने गरी सहमति भएको नेताहरूको भनाई छ। नागरिक अगुवा तथा संविधानविदहरूले संविधान संशोधन जस्तो दीर्घकालीन महत्व राख्ने विषयमा दलहरूले नागरिकलाई स्पष्ट जवाब दिनुपर्ने बताउनु भएको छ। सात बुधे सहमति अझै गोप्य उपशीर्षक दिँदै पेचिलो बन्दै नयाँ सरकार गठन प्रक्रिया शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार प्रकाशित गरेको छ। विश्वासको मत दिन निर्देशन शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई निर्देशन ह्विप जारी गर्ने भएको छ। हिजो संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले ह्विप जारी गर्ने निर्णय गरेको हो। बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रतिनिधि सभामा रहेका अन्य राजनीतिक दलहरूलाई अपील गर्ने निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो। बैठकमा प्रधानमन्त्री प्रचण्डले वर्तमान राजनीतिक घटनाक्रमका बारेमा जानकारी दिनुभएको थियो। प्रधानमन्त्रीले सत्ता साझेदार दल नेकपा एमाले आफूलाई ढाँटछल गरेर गठबन्धन परिवर्तन गरेको बैठकमा ब्रिफिङ गर्नुभएको प्रचण्डले बताउनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्रीले पछिल्लो राजनैतिक घटनाक्रम र एमाले कांग्रेस बीचको समीक्षा गर्दै अध्यक्ष ओलीले आफूहरूलाई ढाँटेको बताउनुभयो। असार 17 गते प्रचण्ड र ओली बीच झण्डै 3 घण्टाको कुराकानीमा सकारात्मक ढंगले नै सरकारको काम अघि बढ़ाउने छलफल भएको थियो। प्रचण्डको भनाई उद्धृत गर्दै प्रमुख सचेतक पाण्डेले भन्नुभयो, कांग्रेससँग दस्तखत गरिसकेपछि पनि ओली र प्रधानमन्त्री बीच भेटघाट भयो। केपीजीले 3 जना नेता बसौं भन्नुभयो, मैले केपीजी 3 जना बसौं भन्दै हुनुहुन्छ के हो भन्दा शेरबहादुर देउवाले दस्तखत भइसक्यो सरी भन्नुभयो, ढाँटछल भयो। पूर्व तयारी अनुसार नै प्रधानमन्त्रीले असार 28 गते विश्वासको मत लिनुहुनेछ। मतका लागि माओवादी केन्द्रले अन्य दल र स्वतन्त्र सांसदहरूलाई अपील गर्ने भएको छ। यसैबीच संसदीय दलको बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ़ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गर्नु भएको छ। विश्वासको मत दिन निर्देशन गोर्खापत्रको अग्रपृष्ठको समाचार हो। यो सरकारी खर्चमा व्यथिति, बर्खासँगै बग्यो पौने 2 खर्ब शीर्षकमा कान्तिपुरले मुख्य समाचार छापेको छ। सरकारी निकायले आर्थिक वर्षको अन्त्यतिर नियम विपरीत रकमान्तर र ठूलो रकम खर्च गर्ने व्यथितिले यस वर्ष पनि निरन्तरता पाएको छ। यस वर्ष असारको 26 दिनमा मात्र पौने 2 खर्ब रूपियाँ खर्च भएको छ। यसमध्ये पनि 1.25 खर्ब रूपियाँ पछिल्लो 10 दिनमा खर्च भएको छ। कानून विपरीत खर्च गर्ने प्रवृत्ति विरूद्ध संसदको सार्वजनिक लेखा समिति, अर्थ समिति र महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाउँदै सुधार गर्न सुझाव दिए पनि व्यवस्था गर्दै मन्त्रालयहरूले कानून विपरीतको खर्च गरिरहेका छन्। असार 26 गतेसम्म संघीय सरकारको कुल खर्च 13 खर्ब 57 अर्ब 52 करोड़ रूपियाँ भएको छ। यसको करिब 13% अर्थात 1 अर्ब 76 अर्ब 22 करोड़ रूपियाँ असारको 26 दिनमा सकिएको छ। विकास बजेट अर्थात पूँजीगत खर्चको प्रतिशत झन बढ़ी छ। असार 26 गतेसम्म सरकारले कुल 1 अर्ब 72 अर्ब 62 करोड़ रूपियाँ पूँजीगत बजेट खर्च गरेको छ। यसको करिब 22% अर्थात 37 अर्ब 64 करोड़ 55 रूपियाँ असारको 26 दिनमा खर्च भएको छ। तर संसदीय समितिहरूको विगतका वर्षहरूमा दिएको निर्देशन र बजेट वक्तव्यसँगै आएका सुधारका बुदाहरूमा असार महिनामा मात्रै 20% भन्दा बढ़ी खर्च गर्न नहुने व्यवस्था गरिएको छ। सरकारी खर्चमा व्यथिति बर्खासँगै बग्यो पौने 2 खर्ब कान्तिपुरले मुख्य समाचार प्रकाशित गरेको छ। विकास खर्च 57% मात्र शीर्षक दिँदै नागरिकले मुख्य समाचार छापेको छ। मुलुकको विकासका लागि बजेट अभाव भइरहेको अवस्थामा सरकार विनियोजन गरेको रकम पनि खर्च गर्न चुकेको छ। सरकारले चालू आर्थिक वर्ष 2080-81 विकास खर्च पूँजीगत खर्चका लागि विनियोजन गरेको 1 अर्ब 29 अर्ब 44 करोड़ रूपियाँ खर्च गर्न सकेन। महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्ष 2080-81 लागि पूँजीगत बजेट 3 अर्ब 2 अर्ब रूपियाँ विनियोजन गरिएकोमा मंगलबारसम्म 1 अर्ब 72 अर्ब 9 करोड़ रूपियाँ मात्र खर्च भएको छ। यो विनियोजन भएको पूँजीगत खर्चको 57.15% मात्र हो। नागरिक विकासका लागि बजेट अभावमा भौतारी रहेको अवस्थामा सरकारले पूँजीगत खर्च गर्न नसक्नु दुखद हो। चालू आर्थिक वर्षमा सरकारको कुल खर्च 77.51% भए पनि पूँजीगत खर्चको अवस्था निकै कमजोर देखिएको छ। आवश्यक पूर्व तयारी नभई बजेट विनियोजन गर्दा खर्च हुन नसकेको महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी ओम प्रसाद रिजाल बताउनुहुन्छ। विकास मन्त्रालय मार्फतका निकायले काम गर्ने क्षमता बढ़ाउनु पर्ने देखिन्छ। उहाँले भन्नुभयो, पूर्व तयारी नगरी बजेट विनियोजन हुँदा पनि खर्च भएन। कर्मचारीको उदासीनता, आयोजनाका लागि जमीन अधिग्रहण प्रक्रियामा ढिलाइ, निर्माण कम्पनीको ढिलासुस्ती लगायतका कारण पनि बजेट खर्च हुन सकेको छैन। सरकारले खर्च गर्न नसक्दा त्यसको असर राजस्व संकलनदेखि अन्य क्षेत्रमा परेको छ। विकास खर्च 57% मात्र नागरिकको मुख्य समाचारको शीर्षक हो यो। यता अन्नपूर्णले असार मसान्तको मुखैमा रोकियो भुक्तानी शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ। योजना सम्पन्न गरेर पनि असार मसान्तको मुखैमा भुक्तानी माग्दा नपाएपछि लुम्बिनी प्रदेशका 12 वटै जिल्लाका निर्माण व्यवसायीहरूको बेहाल भएको छ। प्रदेश र संघीय सरकारको अदूरदर्शिताले गर्दा व्यवसायीहरूलाई मानसिक र आर्थिक पीड़ा थपिएको छ। प्रदेश सरकारले करिब 2 अर्ब रूपियाँ भुक्तानी दिन सकेको छैन। त्यसको असर काममा लगाउने कार्यालयलाई समेत परेको छ। व्यवसायीहरू दिनहुँ कार्यालय घेर्न पुग्छन्, मजदूरहरू व्यवसायीको घर घेर्न पुग्छन्, जसको फोन आए पनि साहुकै जस्तो लाग्ने गरेको निर्माण व्यवसायीहरूको गुनासो रहेको छ। असार मसान्तको मुखैमा रोकियो भुक्तानी अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। जयन्दु बाल सुधार गृहमा रोकिएन भिडन्त, 3 दिनमा 2 पटक झडप, 4 जना अझै फरार शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। फितलो व्यवस्थापन र कमजोर भौतिक संरचनाका कारण बाँके डुडुवा गाउँपालिका 6 स्थित जयन्दु बाल सुधार गृहमा बाल कैदी बन्दी बीच तीन दिनमा दुई पटक झडप भएको छ। पछिल्लो पटक हिजो बिहान सुधार गृहको प्राङ्गणमा खेल्ने क्रममा झडप भएको हो। खेल्दै गरेको एउटा समूहमाथि अर्को समूहले हातपात गरेपछि झडप भएको थियो। झडप लगत्तै आठ बाल कैदी बन्दी भागेकामा छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डागीले जानकारी दिनुभयो। ती मध्ये दुईजना अझै फरार छन्। यसअघि 24 असारमा पनि बाल सुधार गृहमा झडप भएपछि 56 बाल कैदी बन्दी भागेका थिए। ती मध्ये दुईजना अहिलेसम्म फेला नपरेको सुधार गृहकी प्रमुख विमला काउचा मगरले जानकारी दिनुभयो। वहाँले सुधार गृहमा रहेका बाल कैदी बन्दी बीच विवाद र त्यहाँ भएका केही उश्रृंखल व्यक्तिले आफ्नो पक्षमा पारेर हुल हुज्जत गर्न लगाउने गरेको बताउनुभयो। यहाँ दुई तीनजना उश्रृंखल बाल कैदी बन्दी छन्। उनीहरूले दबाव र प्रभावमा पारेर आफूसँगै अरूलाई पनि हुल हुज्जत गर्न लगाउँछन् वहाँले भन्नुभयो। राष्ट्रिय मानवाधिकार आयोग नेपालगंजले हिजो बाल सुधार गृहको निरीक्षण गरेको छ। सुधार गृहमा झडप हुनुको मुख्य कारण लागू औषध भएको आयोगकी नेपालगंज प्रमुख द्वारिका अधिकारीले बताउनुभयो। व्यावसायिक रूपमै लागू औषध सुधार गृहमा पुग्ने गरेको र अधिकांशले सेवन गर्ने गरेको पाइएको वहाँको भनाइ छ। हामी त्यहाँ पुग्दा अधिकांशले लागू औषध सेवन गरेको पायौं। विवादको मुख्य जड़ लागू औषध भएको हाम्रो निष्कर्ष छ वहाँले भन्नुभयो। लागू औषध सेवन गर्ने र नगर्नेलाई छुट्टा छुट्टै राख्ने व्यवस्था मिलाउनु पर्ने वहाँको सुझाव छ। लागू औषध सेवन गर्नेहरूले नगर्नेलाई दबावमा पारेर सेवन गर्न लगाएको समेत हामीले पायौं वहाँले भन्नुभयो। भेटघाट गर्ने बहानामा लागू औषध सुधार गृहमा पुर्याउने गरेको पाइयो। 18 वर्ष भन्दा कम उमेरमा 15 वर्ष कैद सजाय पाएको व्यक्ति कैद भुक्तान गर्दासम्म 30 वर्ष भन्दा बढ़ी उमेरको हुने भएकाले उमेर पुगेका र नपुगेकालाई छुट्टा छुट्टै राख्ने कानून बनाउनु पर्ने वहाँको सुझाव छ। जयन्दु बाल सुधार गृहमा रोकिएन भिडन्त, तीन दिनमा दुई पटक झडप, चारजना अझै फरार, नयाँ पत्रिकाको अग्रपृष्ठको खबर हो। नयाँ पत्रिकाले नै घरेलु बाल श्रमिकमाथि श्रम शोषणदेखि यौन हिंसासम्म प्रहरी इन्सपेक्टरदेखि प्रदेश सांसदसम्म छानबिनमा शीर्षकमा अर्को खबर प्रकाशित गरेको छ। काठमाण्डुको रवि भवन स्थित जीवन कुमार प्रधानको घरमा बस्दै आएकी 15 वर्षीय बालिकालाई त्यो घर यातना गृह बराबर थियो। पढ़ाउने र आर्थिक सहयोग गर्ने आश्वासनमा राखेका प्रधानबाट बालिकाले हिंसा नभोगेको सायद कुनै हप्ता थिएन। हिंसा भोगेको दिनलाई क्यालेण्डरमै उनले मार्क गरेर राख्दै आएकी थिइन्। रूपन्देहीको विपन्न परिवारकी उनलाई परिवारले पढ़ाउन नसकेपछि 4 वर्ष अघि प्रधानको घरमा राखेको थियो। घरको काम गरिदिए बापत उनलाई कालीमाटीको एक सरकारी विद्यालयमा भर्ना गरिएको थियो। बालिकालाई कामको चाप त छँदै थियो, सबैभन्दा पीड़ा घरभित्र प्रधानको व्यवहारले दिएको थियो। 70 वर्षीय प्रधानले बालिकामा गोप्य अंगमा छुने र चिमोट्ने गर्दै आएका थिए। 3 वर्षदेखि घरधनीबाट उनले यौन हिंसा सहँदै आएकी थिइन्। रातको समयमा उनी बस्ने कोठामा आएर प्रधानले हिंसा गर्दै आएका थिए। कहिलेकाहीँ स्कूले साथीलाई उनले आफ्नो पीड़ा सुनाउँदै आएकी थिइन्, तर उजुरी गर्ने आँट उनको थिएन। घरेलु बाल श्रमिकमाथि श्रम शोषणदेखि यौन हिंसासम्म प्रहरी इन्सपेक्टरदेखि प्रदेश सांसदसम्म छानबिनमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। आकाशियो हरियो तरकारीको भाउ शीर्षकमा कारोबारको मुख्य समाचार रहेको छ। विदेशी मुद्रा संचिति पौने 20 खर्ब पुग्यो, सरकारी वित्तमा छैन सुधार शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा समाचार प्रकाशित गरेको छ। राजनैतिक अस्थिरताले आर्थिक विकास ओझेलमा, प्रदेशको औषध पूँजीगत खर्च 67.83% शीर्षकमा नयाँ पत्रिकाको अर्थपृष्ठमा समाचार रहेको छ। देशव्यापी अधिक वर्षाको सम्भावना शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर रहेको छ। नेपालमा अबको केही दिन दोहोरो न्यूनचापीय प्रणालीका कारण मनसून अधिक सक्रिय रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले हिजो विशेष मौसम बुलेटिन जारी गर्दै पूर्वबाट भित्रिएको मनसुनी न्यूनचापीय प्रणालीसँगै पश्चिमी न्यूनचापीय प्रणालीको दोहोरो असरले मनसुन अधिक सक्रिय हुने जानकारी दिएको हो। देशव्यापी अधिक वर्षाको सम्भावना गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। अब सम्पादकीय जनसरोकारप्रति उदासीनता शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। संसदीय व्यवस्थामा जनप्रतिनिधिहरूको सर्वोच्च निकाय संसद नै सर्वोपरि मानिन्छ। संविधानले प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको एक संघीय व्यवस्थापिकाको परिकल्पना गरे अनुरूपको संघीय संसद हामी कहाँ विद्यमान छ। संविधानद्वारा निर्देशित विषय तथा आफैले निर्माण गरेका कानून र नियमावली अनुसार सञ्चालन हुने संसदीय कामकार हीलाई प्रभावकारी बनाउन स्वयं प्रतिनिधि सभा सदस्यहरूकै भूमिका महत्वपूर्ण हुन्छ। सरकारले प्रतिनिधि सभालाई काम बिजनेस दिने हो। पर्याप्त काम नपाउँदा संसद सुस्ताउने थलो बन्ने गरेको समेत छ। तर यस्तो अवस्थामा जनसरोकारका विषयमा संसदमा घनीभूत रूपमा छलफल हुन सके सरकारका लागि संसदीय दबावसहितको कार्यदिशा बन्न सक्नेछ। जनसरोकारप्रति उदासीनता गोर्खापत्रको सम्पादकीयको शीर्षक हो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।